सुरुमा के को दोकानबाट स्टार्ट गर्नु?
सुरुमा मैले यो दोकान त हालसालै 10-12 वर्ष भयो, नत्र भने म यस्तै अब कहिले पाइप कारखानामा कहिले यस्तो घरको लेबर कामहरू सबै गर्थेँ। बालबच्चा भनौँ, मेरो ठुलो छोरा 5-6 महिनाको हुन्जेलसम्म लेबर काम गरेको मैले नगरपालिका ओभरसियर हेमन्त वर्माको घरमा सुरु गरेको मैले लेबर काम। गिटी पनि कुटेँ, लेबर काम गरेँ, दाउरा चिरेँ, 12 रुपियाँ क्विन्टल सबै गरेँ। सबै दुःख सुख गरेर यहाँबाट गर्दा गर्दै अर्काको जुठो भाँडा माझ्ने, जुठो भाँडा माझेर उ गर्दा गर्दै बालबच्चालाई जे होस् अर्काको दुःख गरे पनि मैले बालबच्चालाई रहिस घरको जस्तो गरेँ।
जी हाँ, रउवा सबन अभी सुननी है ज्योति तामांग जी से कई बातचीत के एक छोटा सा अंश। जरूर कार्यक्रम लेके आ चुकल वानी सन पैसा आज इनकी।
जी यही कार्यक्रम अपने के हर एक शुक्रवार के सवेरे 7:30 बजे से 8 बजे तक ले आवेला अपने के अपन रेडियो नारायणी FM 103.8 MHz के तरंग पर। आई कार्यक्रम के मैसेज है, संदेश है कि अपने के घर परिवार व्यवस्थित होखो, खुशहाली में आओ, अपने घर में इनकम बढ़ो, अपने के दुख दरिद्र जहन बात दूर हो जाओ।
जरूर ये कार्यक्रम रउवा सबन हर एक शुक्र के। जी हाँ, एक कार्यक्रम के पुनः प्रसारण रुवा सबन सुन सकत बानी हर एक मंगल के रात के 9:15 बजे से। और कार्यक्रम में राधेश्याम जी तक कहबे कहने कि हमने के कार्यक्रम के बारे में।
जी आई कार्यक्रम में हमने के हमेशा मतलब अपने के भोजपुरी में स्टोरी ले आवत रहने सन, लेकिन आज एगो हमने के ऐसा मतलब महिला से भेंट भइल जे वहाँ के भोजपुरी में बोले में थोड़ा असहज भइल, तो हमने के नेपाली में ही वहाँ से बातचीत कैने सन। आ वहाँ के नेपाली भाषी बानी तो वहाँ से नेपाली में ही बातचीत कैने सन। आ वहाँ बीरगंज में अभी फिलहाल रह रहल बानी, यातायात कार्यालय के अगाड़ी वहाँ के एगो सागर होटल बा। आ वो होटल इतना ना चलेला कि जितना भी मतलब वहाँ सेवाग्राही लोग आवेला लोग सागर होटल में एक बेर खाना चाहे नाश्ता ना खैले वहाँ से ना निकले नी लोग।
तो कैसन बाटे सागर होटल और कैसन बानी वहाँ के संचालिका उनकरा संगे जोन भी बातचीत कैल बाटे हमनी के राधेश्याम जी बात कैले बानी, तो सुनल जाओ वहाँ से कैल ई बातचीत।
नमस्कार।
नमस्कार। ज्योति तामाङ परेशान आज यहाँ भगवान ने मलाई दिया छ सबै चीज अहिले सुविधा छ।
कति साल तिर
म आको? 38 साल मा आको।
के सिलसिलामा आउनु
भयो? आफ्ना आफन्त मान्छे थिए अनि त्यतिखेर अब भन्ने एउटा फुपू हुनुहुन्थ्यो होइन, अनि उहाँलाई सन्चो छैन काम सघाउनु हिँड भनेर लिएर आएको, अनि यहाँ दुःख पाएर त्यहाँबाट छोडेर मैले आफ्नो दुःख आफैले गर्न थालेँ।
सुरुमा के को दोकानबाट स्टार्ट गर्नु?
सुरुमा मैले यो दोकान त हालसालै 10-12 वर्ष भयो, नत्र भने म यस्तै अब कहिले पाइप कारखानामा कहिले यस्तो घरको लेबर कामहरू सबै गर्थेँ। बालबच्चा भनौँ, मेरो ठुलो छोरा 5-6 महिनाको हुन्जेलसम्म लेबर काम गरेको मैले नगरपालिका ओभरसियर हेमन्त वर्माको घरमा सुरु गरेको मैले लेबर काम। गिटी पनि कुटेँ, लेबर काम गरेँ, दाउरा चिरेँ, 12 रुपियाँ क्विन्टल सबै गरेँ। सबै दुःख सुख गरेर यहाँबाट गर्दा गर्दै अर्काको जुठो भाँडा माझ्ने, जुठो भाँडा माझेर उ गर्दा गर्दै बालबच्चालाई जे होस् अर्काको दुःख गरे पनि मैले बालबच्चालाई रहिस घरको जस्तो गरेर पालन पोषण यहाँसम्म संस्कार दिएँ। अनि यसै गर्दा गर्दै अब छोराछोरीको साथ पनि पाइयो, लोग्नेको साथ माया, छोराछोरीको माया प्रेम सबै पाइयो होइन। छोराछोरी पनि ठुलो भयो, उनीहरूको साथ झन् पाइयो, झन् मलाई आशा भयो अझै केही बढ्छु कि भन्ने। अनि तपाईँको 2063मा मैले यो होटल गरेको।
के नाम हो होटलको?
सागर।
कहाँ?
यातायात अगाडि।
के त्यसमा बेच्नुहुन्छ?
दाल भात, तरकारी, नास्ता।
63 सालदेखि अब होटल व्यवसायमा तपाईँले?
अहिले सुरुवात गरेको चाहिँ तपाईँको भुजा पकौडीबाट हो, 250 लगानीबाट अहिले मेरो 10,000 लगानी, 15,000 पनि छ, 20,000 पनि छ, अब जस्तो त्यही अनुसारले मेरो बढ्दै गएको छ।
सुरुमा तपाईँले 250 जुन पैसा जो गर्नुभयो त्यसबाट तपाईँले जुन भुजा पकौडीबाट सुरु गर्नुभयो त्यो पैसा त्यसैमा थपिँदै जानु?
अब अलिकति आमदामी भयो त्यसैमा बढायो त्यसो गर्दा गर्दै मैले बिस्तारै 1-1.5 वर्षसम्म मैले भुजा पकौडी बेचेँ। त्यसपछि मैले भात बेच्नु थालेँ। भात बेच्दा बेच्दै अहिले दाल भात तरकारी मासु यताउता खाजा साजा बेच्दा बेच्दै जाँड रक्सी बेचिँदैन।
यातायात क्षेत्रमा तपाईँको होटल चाहिँ फेमस छ?
फेमस होला छ पनि।
अनि घरमा को को हुनुहुन्छ?
घरमा तिन भाइ छोरा एक बहिनी छोरी एउटा भान्जी एउटा बुहारी मेरो श्रीमान
भनेपछि कतिजनाको सदस्य परिवार
छ आठजनाको परिवार आठ नौजना परिवार छ
दैनिक तपाईँहरूको मासिक रूपमा भन्ने हो भने पसलबाट कतिको आमदानी गर्नु
आमदानी भनेको सबै बजार चाहिँ म नगदै गर्छु होइन सबै चिज अर्कै चिज म नगद गर्छु कसैको उधार पैँचो गर्दिनँ नगद गरेर कहिले 3,000 कहिले 5,000 कहिले 10,000 पनि बच्छ भन्न सकिँदैन
भनेपछि सबैजना एकदम खुसी ह्याप्पी हुनुहुन्छ अनि छोरा छोरीहरूले कसरी पढाउनु भयो
पढाउनुमा त अब त्यस्तै हो नि अब
गर्दै हुनुहुन्छ उहाँहरू
अहिले पढेर जे होस् उनीहरू पनि आफ्नो आफ्नो बाटोमा छन् एउटा छोरा छ दोकानमै सघाउ पगाउ गर्छ यो जेठो छोरो हो सागर सागरको आफ्नो बिजनेस छ हेटौडामा अहिले हार्डवेयर पसल खोलेको छ उसले पनि अब यसो केही घटबर भयो भनेदेखि लु बाबु भन्यो भने उसले पनि सहयोग गरिरहेछ माइला छोराले खटेर त्यतिकै पनि सहयोग गरिरहेछ श्रीमानले कमाएको छँदैछ त्यो छँदैछ छोराछोरीको बिहाको लागिरहेको
उहाँको नाम के हो
यहाँ श्रीमानको अङ्गबहादुर तामाङ
कहाँ काम गर्नु
गौतम स्कुलमा गाड
अनि तपाईँहरूको जुन आमदनी छ त्यो आमदनीले व्यवस्थित खर्च गर्नको लागि घरमा तपाईँले के प्र्याक्टिस गर्नुहुन्छ जस्तै जति खर्च भयो त्यतिको पैसा सुई सुई दिँदै जानुहुन्छ अथवा तपाईँले अब जस्तै महिनाको हामीले कति आवश्यकता कुन कुन सामान हो त्यसको लेखाजोखा राखेर डायरी मेन्टेनेन्स गरेर अनि कति पैसा आयो कति पैसा गएर त्यसको हिसाब राख्ने गरिन्छ कि गरिन्छ
त्यो डायरी लेख्न फुर्सद हुँदैन हेर्नुहोस् बिहान 5 बजीदेखि बेलुका 10 बजीसम्म दोकान खट्नुपर्छ त्यो लेख्ने कामकाज छैन पुत्रीले खाता खोल्या छ त्यसमा राखिन्छ वर्षमा कति आउँछ यता मिलाइ जोखाइ गरेर छोराछोरीको सबैको मद्दत गरेर जग्गा किन्यो
जग्गा पनि किन्नु भएको छ कति जग्गा छ
बिरगजमा 1.5 कट्ठा छ सुनसरी नरुवामा छ 3 कट्ठा हेटौडामा 6-14 सबै यो हाम्रै दुःखको हाम्रै परिश्रमको कमाइले गरेको म कसैलाई ऋण पैसा पनि दिन्न ऋण पैसा म लिन्न पनि
किन ऋण लिँदाखेरि के फरक पर्छ धेरैजनाले ब्याङ्कबाट ऋण लिनुहुन्छ ब्याजमा धितो राखेर
डर लाग्छ हाम्रो औकात छैन भोलि केही होला कसो होला होइन 1 रुपियाँ कसैसँग लिनु पर्यो भने मेरो 500 जना हाम्रा 9 जना सदस्य सबै त्यहाँ बस्नुपर्छ फलासँग मैले यति लिएको छु लिनु आँटेको कसरी तिर्ने के गर्ने
अहिले कति वर्ष
म 50 मध्ये 2 कम
38 वर्षदेखिको यो होटल व्यवसायले भन्नुभयो भने करोडौँको सम्पत्ति जोड्नु भयो होला
कसले
हजुरले भने जस्तो
अब करोडो खै
बिरगन्जमै 2.5 कट्ठा जग्गा त्यसपछि हेटौडामा इनारवामा भनेपछि
अब यिनीहरूको पढाइ लिखाइ सबै हेर्नु पर्यो नि त घरमा बालबच्चाको पढाइ लिखाइ बर बिमारी लत्ता कपड
जस्तै अरू यहाँ नेपालबाट विदेशमा जाने नेपालीहरू युवाहरू उहाँहरूले अब यहाँ सानो काम गरेर नभएस् नि विदेश जाने धेरै पैसाको लोभ तपाईँ यही सानो काम गरेर आज यो स्टेजमा पुग्नु भएको छ त्यस्ता युवाहरूले के भन्न चाहनु
त्यस्ता युवाहरूलाई म के भन्छु भने फर्स्ट टाइम भन्नु पर्दा त मेरै छोरा गएको हो होइन मेरो माइला छोरा गयो 3 वर्ष बसेर आयो त्यसैको पैसाले मैले जग्गा किन्न सुरुवात गरेको पूर्व सुनसरीमा मैले जग्गा किनेको चाहिँ मेरो माइला छोराको विदेशको पैसाले हो
कुन देश जानु
मलेसिया
कतिमा लिनु भएको
मैले जग्गा सस्तो मस्तो किनेको त्यही 10-12 लाखको मस्तो किन्यो त्यहाँदेखि अनि अब अलिअलि यता त्यही दोकानको पैसा चेप्दै राख्दै गरेर
सरसर्ती भन्ने हो भने अहिलेसम्मको तपाईँ कमाई भन्ने हो भने छोराछोरीको लगानीमा र तपाईँको पढाइ लेखाइमा जग्गा किनेकोमा लगभग तपाईँको कति पैसा खर्च भयो
हामी जस्तै एउटा साधारण गरिबको कति हुन्छ र त्यही धेरै जोड जखम सबै गरे 40 लाख होला 40 लाख किन्दामा अहिले त अब कति हुन्छ त्यो चाहिँ अब
भनेपछि त एउटा ठुलो उपलब्धि हो नि त्यसको लागि
अर्को कुरा रह्यो विदेश जानेहरूको लागि म के भन्छु भने अब एउटा हुन्छ होइन अहिलेको युवाहरूले मेहनत पनि गर्न सक्दैनन् गाँजा भाङ धतुरो जाँड रक्सी खाएर होइन त्यसले गर्दा उनीहरूले मेहनत पनि गर्न सक्दैनन् उनीहरूको छाती कमजोर भएको हुन्छ मुटु कमजोर भएको हुन्छ मेहनत गर्नु सक्दैनन् सकेसम्म यो पदार्थहरू सबै छोडेर निरोगी बनेर आफ्नो देशमा कमायो भने आफ्नै देशमा कहीँ जानु पर्दैन
अनि पैसा जुन भन्नुभयो नि जस्तै खुत्रुकै खोलिएको छ खाता त्यसमा राखिन्छ वर्षमा आयो मिलायो बढी भयो भने त्यसबाट केही सामान अथवा सम्पत्ति केही जोडिहाल्ने गहना किनिहाल्ने अथवा जग्गा किनिहाल्ने अथवा कसै कुनै उसमा लगानी गरिदिने आफ्नो होटलमै लगानी गरिदिने तर तपाईँको मन्थली चाहिँ त्यो खातामा कतिवटा खाता खोल्नु भएको छ सहकारीमा खोल्नु भएको छ कति पर्सेन्टमा खोल्नु भएको छ केही जानकारी छ
पर्सेन्टहरू मलाई थाहा छैन
ब्याज कति आउँछ त्यसको बारेमा
थाहा छैन अब पैसा निकालेर ल्याउँदा उनीहरूले लेखेर दिन्छन् यति यति यसको भनेर ल्याएर छोराहरूलाई देखाउँछु अनि सही गलत यिनीहरूले भन्छन्
कतिवटामा पढेको कति कति रुपियाँ राख्छ
अब त्यो ठेगाना हुँदैन कहिले 100 पनि हुन्छ कहिले 50 पनि हुन्छ कहिले 1,000 पनि हुन्छ कहिले 500 पनि हुन्छ
जस्तै त्यो एउटा बचतको माध्यम भयो अरू पनि साथीहरू अथवा कोही बिरगन्जका जुन जुन तपाईँको यो रेडियो मार्फत यो कार्यक्रम सुनिराख्नु भएको छ हुनसक्छ उहाँहरूले त्यो पैसा डेलीको एउटा बचत नगर्नु भयो होला उहाँ सबै व्यवसायहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ? यस्ता व्यापारी अथवा व्यवसायहरूलाई त्यो ठिक हो, डेलीको केही बचत गर्नुपर्छ गर्नु पर्दैन, के भन्नु?
बचत गर्नु त एकदम ठिक हो नि भविष्यको लागि, भोलि गएर आफै केही बिमारी होला होइन, आफ्नो आफन्तमा केही पर्ला, छोराछोरीको बिहा गर्नु पर्ला, त्यस्तोहरूमा धेरै काम लाग्छ। दुई पैसा बचाइराखेको धेरै राम्रो हो, अरूलाई सापटी दिएर अल्झिनु भन्दा आफैले कतैराखेको राम्रो, चुप मूल्य आफ्नो आओस्। र अब कस्तो हो भने मान्छेले होटल त गर्छ होइन, तर के गरेर गर्छ? घर घरमा दोकान दोकानमा मान्छे आएर हो हल्ला गर्छ, झगडा गर्छ पैसाको लागि, त्यस्तो गर्नु नपरोस्, सुन्नु नपरोस्। मैले पनि 12 वर्ष भयो होटल गरेको, मेरो दोकान त्यस्तै मान्छे पैसा माग्नु कचकच गर्न आउँदैन, मलाई यो मन नपर्ने चिज हो। र अरूलाई पनि यस्तै होस्, आफ्नो सुखदायक एकदम सबै परिवार मिलेर गरौँ होइन, धेरै हामीले हाईफाई पनि गर्नु हुँदैन।
तपाईँको घरमा जस्तै फजुल खर्च हुन्छ नि, जस्तै धुम्रपान, मद्यपान, गुटका पान यताउति सबै खाने, त्यसलाई कसरी कन्ट्रोल गर्नुभयो?
यसमा त अब मेरो श्रीमान बेलुका एक पटक खानुहुन्छ, त्यहाँको एक डबा चुरोट छ खुकुरी, त्योभन्दा हाम्रो के चाहिँ खर्च छ? अब रह्यो कुरा, अब छोराछोरी जर्जमान भयो अलिकति, उनीहरूलाई जल्दो बल्दो जिन्दगी अलिक खाउँ लाग्छ, मिठो मसिनो खाउँ लाग्छ, राम्रो लगाउँ लाग्छ, त्यो आमा बाउले आफूले बुझेर दिने हो, बाबु यस्तो नगर, यो चाहिँ लगा, यो तँलाई राम्रो लाग्छ, यो चाहिँ खा, तँलाई स्वास्थ्यलाई राम्रो हुन्छ भन्ने हो, त्यस्तै गर्छन् मेरो छोराछोरी।
त्यसमा पनि नियन्त्रण गर्न सकिन्छ, दुई पैसा बचाउन
सकिन्छ,
समय र सम्वादको लागि धेरै धेरै।
राधेश्यामजी, ज्योतिजी के जन एक कथा सुनैनी बहुते बढ़िया लागल। वैसे हमने बीरगंज वासी का सोचनी सन कि यहाँ कमाई नहीं खे, बाहर जाल जाओ, विदेश जाल जाओ या दूसर जगह जाल जाओ, माकिर ज्योतिजी बाहर के रहनिया रही, फिर भी बीरगंज में आके होटल व्यवसाय करके आज बहुत कुछ अपन जीवन में अरजले बानी। ऐसे हमने के अगर सीखल जाओ, बहुत कुछ सीखे के मिली इनकर कथा से।
ओकरा बाद वहाँ के लेबर के काम तक ले कइले बानी, बीरगंज में घर बनावे वाला काम में ईटा मसाला के काम से लेके बहुत ज्यादा लेबर के काम कर के 250 रुपया से भूजा पकौड़ी के दुकान से स्टार्ट कर दुकान, आज मतलब लाखों लाख में दो तीन जगह तो वहाँ जगह कीन ले बनी, ऐसा किसी के मतलब एगो स्ट्रॉन्ग लेडी। वहाँ के घर परिवार के माहौल देखल तो सबके वहाँ के मतलब सघावेला, सबके सहयोग करेला।
और एक बात राधेश्याम जी, मेहनत करे में कभी भी पीछे ना हटे के चाहिए, मेहनत करे तो सफलता एक दिन अवश्य मिली
जी। ऐसे अब हमनी के समय हो गया बिमला जी, आज के हमनी के कार्यक्रम के ऑनर गेस्ट के बारे में हमनी के बातचीत करे के, वहाँ से हमनी के बातचीत करे के, आई वहाँ के कथा के बारे में विश्लेषण और छलफल करेला आज के हमनी के जोड़ले बानी सन, वहाँ से हमनी के इंटरव्यू ले ले बानी सन, आई तो सुनी वहाँ के इंटरव्यू। हजुर, आज को कार्यक्रम में हमी अतिथि के रूप में निम्ति आएका छौं सानो फाइला संस्था का प्रोजेक्ट मैनेजर अजित पांडेजी ले, और वहाँ संग हमी कुराकानी गर्छौं। सबभन्दा पहिला पांडेजी, तपाईले नयाँ एफएम को कार्यक्रम पैसा र जिन्दगी में हार्दिक स्वागत छ।
धन्यवाद।
अहिले जुन हामी स्टोरी सुन्यौं ज्योति तामाङ जी को, वहाँ को स्टोरी तपाईले कस्तो लाग्यो?
मलाई एकदमै मन पर्यो। जे होस्, उहाँले कति इमानदारी पूर्वक ले हरेक कुराहरू भन्नुभयो, कसरी स्ट्रगल गर्नुभयो भन्ने कुराहरू भन्नुभयो, त्यसमा चाहिँ यो कुराले चाहिँ एउटा प्रेरणा दिन्छ। जे होस्, मलाई एकदमै अत्यन्तै मन पर्यो यो कुरा चाहिँ, उहाँको स्टोरी चाहिँ एकदमै मन पर्यो।
जस्तै उहाँका कथाहरूको मतलब सबल पक्षहरू के लागे तपाईँले, अनि त्यसपछि तपाईँको दुर्बल पक्षहरू के छन्, तपाईँले के विश्लेषण गर्नुहुन्छ
उहाँको सफलताको? हेर्दाखेरि म त फर्स्ट के भन्छु भन्दा, उहाँले चाहिँ परिश्रम गर्न चाहिँ पछि पर्नु भएन कि, एउटा इमान्दारी पूर्वकले लडिराख्नु भयो होइन, जे हुन्छ जस्तो हुन्छ म त्यसैमा चाहिँ आफूलाई ढाल्छु भनेर चाहिँ त्यो जुन पनि सानो ठुलो काम नभनिकन चाहिँ त्यो कामलाई चाहिँ निरन्तर दिनुभयो। मैले कुनै बेला पढेको पनि थिएँ कि त्यो कुनै पनि कामलाई यदि तपाईँ निरन्तर दिनुहुन्छ भने त्यो एउटा सफलताको सिँढी चाहिँ प्राप्त गर्नुहुन्छ भनेर, त्यही आज मैले प्रत्यक्ष हेर्दा चाहिँ मलाई एकदमै खुसी अनुभव भइरहेछ। अहिले
बिरगंजमा यस्तो यस्तो हस्तीहरू पनि छन् जुन जिरोबाट सुरु गरेका यात्रा आज सफल भएका छन् जस्तो यो कथाले दर्शाउँछ। र यस श्रोता बिन्ती तामाङ भन्ने महिला हिजोसम्म कसैले चिन्दैन थियो बिरगंजमा, तर आज तपाईँको एउटा सफल होटल व्यवसायीको रूपमा उहाँलाई चिनिन्छ, र उहाँले 250 रुपियाँबाट सुरु गरेको भुजा पकौडीको व्यवसायबाट उहाँ आज करोडौँको सम्पत्तिको मालिक भन्नुभएको छ। यो चाहिँ ठुलो कुरा हो। र उहाँले सुरुमा के भन्नुभयो स्टोरीमा कि मैले मतलब गिटी पनि कुटे, लेबरको पनि काम गरे, ढुङ्गा पनि फोडे, त्यसपछि अरू अरू पनि काम गरे, यहाँसम्म कि जुठो भाँडासम्म पनि माझेको कुरा उहाँले बडा मार्मिक ढङ्गले मतलब भन्नुभयो। यो सुन्दाखेरि श्रोता वृन्द जुन कि मतलब सानो तिनो काम नगर्ने होइन त्यस्तो सोचमा हुनुहुन्छ भने उहाँहरूले कस्तो इम्प्याक्ट पार्छ?
यही कुराहरूले चाहिँ हामीलाई एउटा प्रेरणा दिन सक्छ कि कुनै पनि काम चाहिँ सानो हुँदैन भनेर होइन। अब हामीले चोरी गर्नु भएन, कसैलाई ढाँट्नु भएन, फटागिरी गर्नु भएन, हामीले मेहनत गरेर जुन पनि काम गर्छौँ भने मेहनत गरेर गर्छौँ भने चाहिँ त्यो एउटा सफलता चाहिँ चुम्न पुग्छ भनेर चाहिँ यो विश्वास लाग्दो कुरा हो। किनभने उहाँको कुरा सुन्यौँ होइन, त्यस्तो इक्जाम्पल वीरगन्जमा अझै पनि छन् जुन चाहिँ आजको दिनमा चाहिँ मलाई लाग्छ कि वीरगन्जको एउटा हस्तीका रूपमा छन् उनीहरू पनि होइन। चियाको व्यवसाय गरेर एउटा सानो चियाको पसल खोलेर पनि धेरै मान्छेहरू आजको दिनमा भनौँ करोडौँको सम्पत्तिको मालिक छन् उनीहरू, दही बेचेर भयो होइन त्यस्तो इक्जाम्पल। तर उहाँ यही हो कि उहाँको कुराले चाहिँ यति बुझिन्छ कि काम गर्न पछि हट्नु भएन, एक दिन चाहिँ त्यसले चाहिँ तपाईँलाई चाहिँ सफलता चाहिँ बनाउँछ, सफल मान्छे चाहिँ बनाउँछ जस्तो लाग्छ मलाई चाहिँ।
तपाईँहरू लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएको छ, हाम्रो समाजमा चाहिँ आर्थिक विकासको लागि अर्थतन्त्र मजबुत पार्नको लागि सरकारी पक्षबाट अथवा गैर सरकारी पक्षबाट तपाईँले अरू कुन कुन क्षेत्रमा विकास हुनुपर्छ र यो चिजमा तपाईँहरूले बढी चाहिँ मोटिभेसनल टाइपको केही कार्यक्रमहरू ल्याइयो भने यसले समाजको अर्थतन्त्रलाई उकास्न अथवा एउटा सिङ्गल फ्यामिलीलाई उसको घर परिवारको इन्कम ग्रोथ गर्नमा मद्दत गर्छ, त्यस्तो किसिमको केही प्लानिङ अथवा केही योजना तपाईँको दिमागमा छ?
हजुर, यसमा हामी काम नै गर्दैछौँ भन्नुपर्दा त होइन। अब अहिले हामीले यो विषयमा मिटिङ पनि बसेका थियौँ। अब कस्तो भन्दा तपाईँको सबैभन्दा सुरुमा त सबैभन्दा दुःख लाग्दो कुरा के छ भन्दा नेपालमा अधिकांश युवाहरू चाहिँ विदेश पलायन भइरहेका छन्। उनीहरूलाई विदेशबाट चाहिँ स्वदेश नै फर्काउने व्यवस्था चाहिँ सरकारले मिलाउनु पर्ने अहिले जरुरी छ।
नीतिमै परिवर्तन गरेर त्यसको केही चेन्जेस ल्याउनु पर्यो।
हजुर, चेन्जेस ल्याउनु पर्यो। किनभन्दा नेपालमै त्यस्तो उत्पादन केही सिपहरू हुन्छ, सिपमूलक तालिम दियो बरु होइन, केही उत्पादन क्षेत्रहरू बढाएर केही फ्याक्ट्रिजहरू बढी मात्रामा गरेर हुन्छ कि कसरी हुन्छ उनीहरूलाई नेपालमै चाहिँ एभाइलेबल, जस्तो अहिले
सबै क्रिम पर्सनालिटी विदेश जाने, यहाँ चाहिँ तपाईँको काम नलाग्ने जनशक्ति यहाँ बस्छन् अनि त्यो पनि तपाईँको विभिन्न किसिमको आपराधिक गतिविधि र तपाईँको विभिन्न किसिमको लतमा लागेर मतलब देशलाई केही योगदान दिन सक्दैन, यस्तो किसिमको अवस्था।
हजुर हजुर, मैले यस्तो यस्तो गाउँ पनि भेटेँ कि जहाँ तपाईँ सिन्धुली जानुहोस् होइन, सिन्धुलीको कुनै कुनै क्षेत्रमा यस्तो छ वार्डमा तपाईँको जेन्ट्स एकजना पनि छैन कि, पुरै लेडिज मात्रै छन् कि होइन। अब यो एकदम दुःख लाग्दो कुरा हो, युवा पिँढीहरू सबै पलायन छन्। तपाईँको नेपालमा किनभने 1,00,000 बढी त लागु औषध कुलतमै फँसिरहेका छन् होइन, भने चाहिँ मेन कर्णधारहरू नै विदेश पलायन भइदिन्छन् भने नेपालमा विकास कसरी हुने? आज हेर्नुहोस् न, तपाईँको घर बनिरहेको छ भने लेबर पाउनुहुन्न तपाईँले, मुस्किल छ, तपाईँले मिस्त्री पाउनुहुन्न कि, यो कति दुःख लाग्दो कुरा हो। मान्छे विदेश गएर 30,000 स्यालेरीमा काम गर्न जान्छन्, त्यसबाट मन्थली 10,000 बच्छ होला उनीहरूको खाइपिकन, तर उनीहरू नेपालमा बसेर काम गर्न रुचाउँदैन। त्यही एउटा वातावरण चाहिँ नेपाल सरकारले मिलाइदिनु पर्यो कि उनीहरूलाई रोजगारीको अवसर चाहिँ नेपालमा पाउनुपर्ने व्यवस्था चाहिँ मिलाइदिनु पर्यो।
अर्को कुरा, अब कतिपय साथीहरू सरकार र कुनै संस्था अथवा कुनै कारखानाको साहुजीले पर्खेर बसेका हुन्छन् कि त्यहाँबाट भ्याकेन्सी आउँछ, म एप्लाई गर्छु, त्यहाँ काम गर्छु, अथवा कसैले लगाइदियो काम भने म काम गर्छु। तर आजको जुन हामी स्टोरी सुन्यौँ त्यसमा एउटा सामान्य घर परिवारबाट आएकी महिला वीरगन्जमा आए, मता टेकीदेखि नै यहाँ मजदुरी गरेर अगाडि बढ्दै गइन्, त्यसपछि उसले भुजा पकौडीको पसलबाट 1.5 वर्ष चलाइन्, त्यसपछि आफ्नो घर परिवारको मान्छेले त्यसमा खटाउन लागि, भात बेच्न लागि, नास्ताको व्यवस्था, विभिन्न किसिमको काम अगाडि बढाउँदै गइन्, जति पनि फाइदा हुने त्यो लगानी त्यसैमा थपिँदै गइन्, घर परिवारको छोरा छोरी समेत, बुहारीलाई, भान्जीलाई समेत त्यो होटल व्यवसायमा इङ्गेज गरेर उसले चाहिँ अवसरको रूपमा त्यसले विकास गरिन् त्यो व्यवसायलाई। त्यसरी पनि हामीले पनि केही कुराहरू दिमागमा छ भने सही टाइममा गर्न सकेनौँ भने पछि पर्छ, यस सन्दर्भमा तपाईँ के भन्न चाहनुहुन्छ?
म यही भन्छु कि तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो होइन, उहाँको भनाइलाई चाहिँ तपाईँले प्रस्तुत गर्नुभएकोमा, तर यही कमी कमजोरी हो कि, मेन यहीलाई फोकस गर्नुपर्छ जस्तो लाग्छ कि मलाई, कि म नेपालमै बसेर बरु कुखुरा पालन किन नहोस्, के अरे बङ्गुर पालन किन नहोस्, खेतीपाती किन नहोस्, म नेपालमै बसेर यदि कन्टिन्यू गर्छु भने त्यसले पनि त हामी एउटा सफल मान्छे र राम्रो तपाईँको पारिश्रमिक हुन सक्छ नि त होइन। तपाईँको मलाई जहाँसम्म लाग्छ नेपालमा बसेर यदि तपाईँ राम्रोसँग यदि कुनै पनि व्यवसाय गर्नुहुन्छ, चाहे केही पनि राम्रो काम गर्नुहुन्छ भने तपाईँलाई विदेशभन्दा राम्रो पैसा चाहिँ तपाईँ नेपालमै बसेर कमाउन सक्नुहुन्छ कि, त्यसमा जोड दिनु पऱ्यो मेन, कि विदेशमा केही पनि छैन कि भनियो भने। आज हेर्नुहोस् तपाईँको जति सक्सेस भएको छन् त्योभन्दा बढी अनसक्सेस भएर रोएर बसिरहेका छन् विदेशमा पनि, त्यो पनि त हेर्नु पऱ्यो नि। हामीले पोजिटिभ पक्ष मात्रै नहेर्नुहोस्, नेगेटिभ पक्ष कति छन्, दिनहुँ तपाईँको यो इन्टरनेटमा आइरहेको छ, कतिले रोएर होइन त्यो फेसबुकमा हालिरहेको हुन्छ, तपाईँको
कतिजना अल्पत्र पढ्छन्, कतिजनाको हत्या भइहाल्छ,
हत्या भइरहेको हुन्छ, त्यो सबै पनि त हेर्नु पऱ्यो नि। त्योभन्दा राम्रो त बरु नेपालमै बसेर केही गरौँ भन्ने चाहिँ सोच चाहिँ हुनुपर्छ, तब गएर नेपालको पनि विकास हुन्छ र व्यक्तिगत विकास पनि हुन्छ।
अर्को कुरा स्टोरीमा म फेरि तपाईँले लैजान चाहन्छु, त्यसमा जस्तै मेरो श्रीमान यति एक क्वार्टर खानुहुन्छ होइन, छोराछोरीहरू छन् उहाँहरू पनि खान्छन् भनेर त्यस्तो कुराहरू आयो, यसलाई पनि घर परिवारमा एउटा कस्तो इम्प्याक्ट पार्छ र त्यसले गर्दाखेरि त्यो सब गतिविधिहरूलाई, विकृतिहरूलाई जुन सामाजिक कुलत छ अथवा त्यस्तै विकृतिहरू छ त्यसलाई न्यूनीकरण गर्नको लागि हामीले कस्तो किसिमको सचेतना अप्नाउनु पर्छ?
अब म त लागु औषध क्षेत्रमै काम गरेको हुनाले चाहिँ म त त्यो एक एक क्वार्टरलाई पनि पोइजनले सम्झिन्छु हेर्नुहोस् फर्स्ट कुरा त अब उहाँकोले चाहिँ एउटा सहज रूपमा चाहिँ भनिदिनु भयो मेरो श्रीमानले एक क्वार्टर रक्सी र एक टब सिगरेट खानुहुन्छ तर एक टब चुरोट र त्यो एक क्वार्टर रक्सीले कत्तिको हानि पुग्छ भन्ने कुरा चाहिँ सबभन्दा सुरुमा चाहिँ बुझ्न जरुरी छ होइन शारीरिक एकदमै प्रब्लम
क्रिएट तर भनिन्छ नि मतलब लागेको बानी चाहिँ छोडाउन बडा गाह्रो हुन्छ
होइन होइन त्यस्तो होइन एक किसिमको एडिक्सन होइन त्यो एडिक्सन हो त्यसलाई समाप्त गर्न सकिन्छ त्यसले त तपाईँको अगाडि म बसिरहेको छु म पनि इक्जाम्पल हो नि त कुनै बेला म पनि एडिक्ट तर मैले छोडेँ नि त एउटा लामो समयदेखि छोडेर आज तपाईँको अगाडिमा कुरा गर्दैछु भने चाहिँ त्यो लत हो त्यो लतलाई छोड्न सकिन्छ
दिमागबाट निकाल्यो भने त्यो छोड्न सहज
हुन्छ त्यसले सेल्फ इस्टिम हाई हुनु पर्यो त्यो खाएर नखाएर केही बेनिफिट छैन नि त त्यो कुरा चाहिँ बुझ्नु पर्यो कि र यसले शारीरिक कति हार्म पुग्छ र तपाईँको छोराछोरीमाथि कति नेगेटिभ प्रभाव परिरहेको छ त्यो पनि सोच्नु पर्यो कि त्यसले छोराछोरीलाई पनि त को एडिक्सनमा तपाईँ लगिरहनु भएको छ नि त
एउटा सामान्य परिवार जुन छ गरिब छ सपोज मानौँ तपाईँको डुम चमार दुसाद फ्यामिली सबैभन्दा निम्न वर्ग आउँछन् क्याटेगोरीमा उनीहरूले खाने नसा फरक हुन्छ एउटा ब्रान्डेड फ्यामिली जुन ठुलो फ्यामिली छ हाई सोसाइटी छ उसले खाने चिज आखिर नसाको लागि खाने हो तर उसको ब्रान्ड फरक हुन्छ पैसा पनि फरक हुन्छ र त्यसले न्यूनीकरण गर्नको लागि सरकारी पक्ष र हाम्रो सामाजिक पक्ष अथवा व्यक्तिगत तौरबाट अरू के कुराहरूमा हामीले बढी चाहिँ जोड दियौँ भने त्यो कुराहरूले हामी कम गर्न सक्छौँ र आफ्नो फ्यामिलीको लागि दुई पैसा
म एकदम एउटा सिम्पली तपाईँलाई कुरा भन्छु यो एल्कोहल सम्बन्धित आएको हुनाले एल्कोहल एउटा मति भ्रामक चिज हो हेर्नुहोस् है त्यसले मति भ्रम गर्छ तपाईँ हेर्नुहोस् जस्तो एउटा छोराले आमालाई सेक्सुअल अब्सेसन फुलफिल गरिरहेको हुन्छ तपाईँ हेर्नुहोस् धेरै अधिकांश केसहरू बाउले छोरीलाई रेफ गरिरहेको हुन्छ कि तर त्यो जुन छोरीलाई रेफ गर्दा चाहे आमालाई छोराले रेफ गर्दाखेरि तिनीहरूको मेडिकल चेकअप हुँदाखेरि उनीहरूको शरीरमा चाहिँ एल्कोहलको मात्रा चाहिँ भेटिन्छ कि एल्कोहल त्यस्तो चिज हो कि हामीलाई नकारात्मक कुरामा बढी प्रभाव पार्छ यसले जति पनि क्राइम हुन्छ त्यसमा पनि तपाईँ हेर्नुहोस् 75% क्राइम जति चाहिँ मलाई जहाँसम्म लाग्छ 75% क्राइम चाहिँ एल्कोहल या त नार्कोटिक्स युज गरेर मात्रै भइरहेको हुन्छ भनेपछि यो कतिसम्म हानि पुर्याउँछ हाम्रो व्यक्तिगत जीवनलाई भन्ने कुरा एकदम सहज रूपमा हामीले बुझ्न सकिन्छौँ एउटा छोटो जाति होस् चाहे ठुलो जाति मनुष्य एउटा जाति हो होइन कुनै पनि ब्रान्डको खाइरहेछ त्यो त गलत चिज हो नि त तपाईँ 10 लाखको रक्सी खाए पनि तपाईँलाई ट्रिप त्यही दिने हो र त्यो नराम्रो चिज हो त्यसले लिभरलाई नै असर गरिरहेको हुन्छ र तपाईँको दिमागलाई चाहिँ प्रब्लम क्रिएट गरिरहेको हुन्छ भने चाहिँ त्यो दुवै चिज एउटै हो साधारण चुहाएर खाने रक्सी चाहे ब्रान्डेड रक्सी त्यो दुवै छोड्नु चाहिँ उचित हुन्छ जसले चाहिँ समाजमा हाम्रो एउटा विभिन्न किसिमको चाहिँ दुर्घटनाहरू निम्ताइरहेको हुन्छ क्राइमहरूलाई क्रिएट गरिरहेको हुन्छ रेफहरू बढी भइरहेको हुन्छ यो सबै क्राइममा चाहिँ मलाई लाग्छ कि यसको चाहिँ धेरै ठुलो भूमिका हुन्छ जस्तो लाग्छ
अब बचतको कुरा गरौँ जस्तै एउटा प्र्याक्टिस छैन हाम्रो घर परिवारमा बचत गर्ने जो सचेत फ्यामिली छ अलिकति लेखा मतलब एकाउन्टमा अलिकति दखल राख्छ त्यो फ्यामिलीले चाहिँ केही प्र्याक्टिस गरेको हुन्छ जस्तै मन्थली इन्कम आयो 30,000 तपाईँको 25,000 खर्च कटौती गरेर 5,000 बच्यो त्यसले ब्याङ्क एकाउन्टमा हालिदिने अथवा केही काम गरिदिने तर आम पब्लिक जुन 12 पर्सा रौतहट र यो 2 नम्बर प्रदेशकै समग्र मध्य तराईको म चर्चा गर्न चाहन्छु त्यस किसिमको प्र्याक्टिस घरमा पाइँदैन के गर्नु पर्यो अब
यसमा चाहिँ हामीले सबैभन्दा ठुलो लेसन चाहिँ उहाँबाट सिक्नुपर्छ होइन किन भन्दा उहाँले आज त्यो बचत गरेको हुनाले मात्रै उहाँसँग चाहिँ मसँग चाहिँ 2.5 कठा जमिन 1 कठा जमिन यहाँ 18 दुर जमिन छ भनेर भन्न सक्नुभयो उहाँको छोराको भविष्य चाहिँ सिक्योर भयो नि त होइन उहाँहरूलाई एजुकेसनमा जे पढ्न चाहनुहुन्छ आउने दिनमा चाहिँ त्यो जमिनै राखेर भए पनि पढ्न सकियो नि त धेरै कुराहरू छ बचतको आफ्नो तरिका हुन्छ तपाईँको इन्कम बेसिस कस्तो छ तपाईँको खर्च कति छ खर्च र इन्कम बेसिस छुट्याएर चाहिँ त्यसको बचेको पैसा चाहिँ तपाईँले सेभिङ गर्नुहुन्छ भने फ्युचरमा उहाँले भने जस्तै जस्तो तपाईँलाई अपर्चर केही पर्यो एक्सिडेन्टै पर्यो चाहे हर्टको बिमारी केही भयो त्यो बेला आवश्यक पर्छ या त तपाईँको छोराछोरीको चाहिँ भविष्य सुनिश्चित गर्नको लागि चाहिँ त्यो काम लाग्छ अन्त जसको पनि फ्यामिली हेर्नु हाम्रो पनि फ्यामिलीले चाहिँ केही घरहरू फ्याक्ट्रीहरू छोडिदिनु भएको थियो त आज हामीलाई सजिलो भइरहेछ सेम त्यस्तै हो कि भोलि चाहिँ हाम्रो बच्चाहरूको फ्युचर चाहिँ राम्रो हुन्छ सेभिङ गरेछ भने चाहिँ
त्यसमा एउटा कुरा के छ उहाँलाई मैले सोधेँ कि तपाईँ कति पर्सेन्टमा त्यो बचत गर्नुहुन्छ त्यो कुरा थाहा छैन धेरैजना पसले व्यवसायहरूलाई मैले जुन पैसा मैले जुन ब्याङ्कमा राख्दैछु त्यो कति पर्सेन्ट दिन्छ कि दिँदैन त्यो पनि यकिन छैन
हजुर
यस विषयमा बचत राख्दाखेरि ब्याङ्कको पहिचान र त्यसको ब्याकग्राउन्ड इन्फर्मेसन नलिई अथवा इन्ट्रेस्ट रेटको बारेमा जानकारी नलिई राखियो भने तपाईँको पैसा त्यो मात्र उसले चलाउँछ तपाईँले पाउने ब्याजमा पनि उसले भोलिको दिनमा मतलब अनियमितता गर्न सक्छ यस विषयमा के भन्न चाहनुहुन्छ उपभोक्ता अथवा त्यो ग्राहकहरू अथवा त्यो राख्ने बचतकर्ताहरूलाई
यो तपाईँको यो विषयमा म के भन्छु भन्दा कि तपाईँको मेहनतको पैसा हो तपाईँले ब्याङ्कमा जम्मा गर्ने बेलामा त्यो ब्याङ्कको फेसिलिटिजहरूको बारेमा चाहिँ तपाईँले सबभन्दा सुरुमा जानकारी लिनुपर्ने हुन्छ होइन त्यो के छ यसको ब्याज दर के छ त्यो सम्पूर्ण जानकारी लिएर चाहिँ आफ्नो पैसा चाहिँ जम्मा गर्नुपर्ने हुन्छ फेरि फर्स्ट यो कस्तो खालको ब्याङ्क हो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ यो किन भन्दा ब्याङ्कहरू चाहिँ भागिरहेको अवस्था हुन्छ हेर्नुहोस् है त्यो एवेरनेसको कमी भयो र त्यो ब्याङ्कले चाहिँ उनीहरूलाई चाहिँ त्यो प्रकारको इन्फर्मेसन चाहिँ दिएको नरहेछ भन्ने कुरा चाहिँ यसले बुझिन्छ। त्यसमा चाहिँ बढी जसो फ्रड हुने चान्सेसहरू बढी हुन्छ जस्तो लाग्छ मलाई।
हस्त, तपाईँको बहुमूल्य समयको लागि फेमसम्म आइदिनु भयो, हाम्रो निम्तो स्वीकार गरेर र आफ्ना धारणाहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद।
धेरै धेरै धन्यवाद तपाईँलाई पनि यहाँसम्म बोलाइदिनु भएकोमा। थ्याङ्क यू।
छम्लीके जानकारी हासिल गरेके मिलल कि आपन घर गृहस्थी आपन घराइसी स्थिति के तरह हमनीके सुधार के आगे बढ़ सकत बानेसन, आपन जीवन स्थिति के तरह हमनीके सुधार सकत बानेसन कहके यहाँ के बहुत बढ़िया राय सलाह देनी असन। एकरा के खाली सुने के ना भइल, अपन जीवन में लागू भी करे के भइल।
जी, एकरे साथ साथ अब हमनीके कार्यक्रम के अंतिम अंतिम क्षण में आगे बनीसन, वैसे अपने के कार्यक्रम कैसन लागेला हमनीके प्रतिक्रिया लिख के भेजम, फोन करम 0915 25588 में। आज के कार्यक्रम में प्राविधिक ओर से सहयोग कैलन दीपेन्द्र राम भाई के बहुत बहुत धन्यवाद देते हम राधेश्याम पटेल
और साथ ही हम बिमला गुप्ता। आज्ञा चाहत बानी सन, प्रणाम,
नमस्कार।